بسم اللہ الرحمن الرحیم. ایک ضروری بات پہلے سن لیں. جو مستورات اور خواتین پہلے سے وہ بچہ یہ ہے پردہ یہ کر رہا ہے, اس کو اندر کرو یا ادھر کرو, دو میں سے پہلے سے کسی سے بیعت ہیں اور ان کے وہ شیخ زندہ ہیں تو وہ بیعت نہ ہو, وہاں اگر ان کا انتقال ہو چکا ہو تو وہ بیعت ہو سکتی ہیں. اس کا خاص خیال رہے. میں پہلے خطبہ پڑھوں گا اور خطبہ پڑھنے کے بعد جو الفاظ میں کہلواؤں گا وہ آپ کہتی رہیں, اور اس کے بعد پھر میں جو باتیں کہنی ہے وہ انشاءاللہ عرض کروں گا. بسم اللہ الرحمن الرحیم. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد, فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الذين يبايعونك إنما يبايعون الله يد الله فوق أيديهم فمن نكث فإنما ينكث على نفسه ومن أوفى بما عاهد عليه الله فسيؤتيه أجرا عظيما. کہو لا الہ الا اللہ محمد رسول اللہ, نہیں کوئی معبود اللہ کے سوا, اور سیدنا محمد صلی اللہ علیہ وسلم اللہ کے سچے رسول ہیں. ایمان لائی ہم اللہ پر, اس کے فرشتوں پر, اس کی کتابوں پر, اس کے رسولوں پر, قیامت کے دن پر اور تقدیر پر, بھلا ہو یا برا سب اللہ کی طرف سے ہے. توبہ کی ہم نے کفر سے, شرک سے, بدعت سے, نماز چھوڑنے سے, چوری کرنے سے, زنا کرنے سے, پرایا مال ناحق کھانے سے, کسی پر بہتان باندھنے سے, کسی کی غیبت کرنے سے اور ہر گناہ سے, چھوٹا ہو یا بڑا. اور عہد کیا ہم نے انشاءاللہ کوئی گناہ نہیں کریں گی, और अगर हो गया तो फौरन तौबा करेंगी। या अल्लाह तू हमारी तौबा कबूल फरमा। या अल्लाह तू हमारी तौबा कबूल फरमा। हमें अपनी सच्ची बंदियों में शामिल फरमा। हमें तौफीक अता फरमा अपनी रजामंदी की और अपने पाक रसूल की ताबेदारी की। बस ये हो गई है बैत। अब जो बातें मैं कहूं उनको ध्यान से सुनो। बैत होने का मतलब और मकसद दो चीजें हैं। अल्लाह तबारक व ताला के अहकाम को बजा लाने में, यानी अल्लाह ताला ने जिन कामों को करने का हुक्म दिया है उनको करने में, और जिन कामों से बचने का हुक्म दिया है उनसे बचने में। आज तक हमसे जो गफलत और कोताही हुई उससे तौबा, और आइंदा ऐसी गफलत और कोताही नहीं करेंगे उसका अहदो पैमान और वादा। गोया ये बैत आपकी पिछली यानी गुजरी हुई जिंदगी के हक में तौबा है और आने वाली जिंदगी के हक में एक तरह का मुआहदा, वादा और एग्रीमेंट है। तौबा में तीन चीजें होती हैं। नंबर एक, आदमी गुनाह को छोड़ दे। गुनाह पर बाकी रहते हुए तौबा नहीं हो सकती। नंबर दो, अब तक जो गुनाह हुए उस पर दिल में पछतावा हो, हाय किस बड़ी जात की मैंने नाफरमानी की। और नंबर तीन, आइंदा गुनाह न करने का पक्का इरादा हो। ये तीन तो जरूरी है। और अगर किसी गुनाह की वजह से अल्लाह ताला या बंदों में से किसी का कोई हक जाया और बर्बाद हुआ है तो वो भी अदा कर दिया जाए। अल्लाह के हुकूक में से एक तो है नमाज। आदमी जब से बालिग होता है उस पर नमाज फर्ज हो जाती है। मस्तूरात और औरतों के लिए माहवारी शुरू हो या 15 साल की उम्र पूरी हो तो वो बालिग कहलाती हैं। आप भी जब से बालिग हुई आप पर नमाज फर्ज हो चुकी। अब अगर उस वक्त से लेकर आज तक तमाम नमाजें पाबंदी से पढ़ती चली आ रही हैं, कोई नमाज छूटी नहीं अल्हम्दुलिल्लाह, या छूटी थी और कजा कर ली तो भी बहुत अच्छा, और अगर छूटी है और अब तक कजा करने की नौबत नहीं आई तो यहाँ से उठकर जाने के बाद तन्हाई में बैठो, बैठकर सोचो, गौर करो, अंदाजा लगाओ कि आज तक हमारी कितनी नमाजें छूटी। आपके बैत हो चुकने के बाद आपको एक बुकलेट देंगे हम, जिसमें बैत होने वालों को हिदायतें दी गई हैं। उस बुकलेट में सोचने और अंदाजा लगाने का तरीका लिखा है, वो पहले पढ़ लेना, उसके बाद बैठकर सोचना, सोचकर अंदाजा लगाकर जो तय करो उसको डायरी में नोट कर लो, कागज पर लिख लो और उसके मुताबिक उसकी कजा शुरू कर दो। अलबत्ता एक बात याद रहे, मस्तूरात और खवातीन के लिए माहवारी के जमाने में नमाज फर्ज नहीं है, इसलिए माहवारी के दिनों में न तो नमाज पढ़ेंगे और न उस नमाज की बाद में कजा करेंगे, कुछ भी नहीं, न पढ़नी है न कजा करनी है। अलबत्ता नमाज के औकात में क्या करना है वो इंशाल्लाह मैं आगे बताऊंगा। इसी तरह रमजान के रोजे, आपके बालिग होने के बाद से जितने भी रमजान के महीने आए उनके रोजे भी आप पर फर्ज हो चुके, वो भी आप अगर पाबंदी से रखती चली आई हैं, कोई रोजा छूटा नहीं अल्हम्दुलिल्लाह, या छूटा था और कजा कर लिया तो भी बहुत अच्छा, और अगर छूटा है और अब तक कजा करने की नौबत नहीं आई तो जिस बैठक में आपने नमाज के मुतालिक सोचा उसी बैठक में नंबर दो पर रोजे के मुतालिक भी आपको ये तय करना है, सोचना है, गौर करके अंदाजा लगाना है کہ آج تک ہمارے رمضان کے کتنے روزے چھوٹے، اس کا بھی اندازہ لگانے اور غور کرنے کا طریقہ اسی بکلیٹ میں ہے۔ اس کو دیکھ کر جب آپ اندازہ لگائیں گی، اندازہ لگا کر جو طے کرو نکی کرو، اس کو کاغذ پر نوٹ کر لو اور اس کے مطابق اس کی قضا کرو۔ یہاں بھی یہ بات یاد رہے کہ ماہواری کے دنوں میں رمضان کا مہینہ اگر آیا تو روزے نہیں رکھنے ہیں، لیکن بعد میں اس کی قضا کرنی ہے۔ دیکھو نماز میں اور روزے میں اتنا فرق ہے کہ ماہواری کے دنوں میں نماز نہیں پڑھیں گے، بعد میں اس کی قضا بھی نہیں ہے، اور ماہواری کے دنوں میں روزہ نہیں رکھیں گے لیکن بعد میں اس کی قضا ہے۔ تیسری چیز جو ہے، اللہ نے اگر مال و دولت دی ہے تو اس کی زکوٰۃ فرض ہے، قربانی واجب ہے، صدقۃ الفطر واجب ہے۔ عام طور پر عورتوں کے پاس زیورات ہوتے ہیں، آج کل تو سونا جو ہے بہت مہنگا ہے، کسی عورت کے پاس ایک نیکلیس ہے سونے کا، چوڑیاں ہیں سونے کی، اور جو ہے کان کا کوئی زیور ہے، دو تین زیور اگر سونے کے ہیں تو اسی اور ساتھ میں کچھ نہ کچھ روپے پیسے تو ہوتے ہی ہیں، ایسا تو کوئی نہیں ہوتا کہ جس کے پاس کچھ روپے ہی نہ ہو۔ تو اگر کسی کے پاس سونے کا زیور ہے، کچھ روپے ہیں، کچھ چاندی کا زیور ہے، چاہے چاندی کا زیور نہ بھی ہو، سونے کے زیور کے ساتھ روپے ہیں، اور وہ سونے کے زیور کی قیمت اور وہ جو روپے ہیں وہ ملا کر جو ہے چاندی کے نصاب یعنی 613 گرام چاندی کے برابر قیمت ہو جاتی ہے، تو ایسی عورت کے اوپر زکوٰۃ فرض ہے، قربانی بھی واجب ہے، صدقۃ الفطر بھی واجب ہے۔ عام طور پر عورتیں جو ہے وہ زکوٰۃ کے مسئلے میں دھیان نہیں دیتی، وہ ان کو خیال ہی نہیں رہتا زیور کے متعلق، حالانکہ زیوروں کی زکوٰۃ واجب ہے، اور حدیث میں بڑی وعید آئی ہے کہ زیور جو ہے اس کی زکوٰۃ اگر ادا نہیں کی تو قیامت کے روز اللہ تعالیٰ اسی سونے اور چاندی کو جہنم کی آگ میں تپا کر کے اس کے ذریعے سے داغ دیا جائے گا، اللہ حفاظت فرمائے۔ تو بہرحال یہ اگر کسی کے پاس ایسا تھا اور اس کی زکوٰۃ دے دی ہے، قربانی کر لی ہے تو بہت اچھا، اگر نہیں کی ہے تو اس کا آسان طریقہ یہ ہے کہ کسی مفتی سے معلوم کر لیجئے کہ میرے پاس اتنا زیور، اتنے چاندی سونے کا، مان لیجئے 5 تولہ سونا، 6 تولہ سونا، اس لیے کہ 7.5 تولہ سونا ہے تو خود واجب ہو ہی جاتی ہے زکوٰۃ، لیکن 5 تولہ سونا ہے زیورات اور ساتھ میں کچھ روپیے ہیں تو اگر سونے کی قیمت اتنی ہو جاتی ہے تو زکوٰۃ فرض ہو جائے گی، قربانی واجب ہو جائے گی۔ اب پچھلے کئی سالوں سے ایسا تھا اور زکوٰۃ نہیں دی تو پھر وہ بھی دینی چاہیے، تو وہ مفتی کو آپ پوچھیں گی تفصیل سے تو آپ کو بتا دے گا۔ حج اگر آپ پر فرض ہو چکا اور نہیں کیا ہے تو حج بھی کر لو، یہ تو اللہ تعالیٰ کے حقوق ہوئے۔ بندوں کے حقوق دو طرح کے ہیں، جانی اور مالی۔ جانی کا مطلب یہ ہے کہ ہم نے کسی کو مارا، پیٹا، گالیاں دی، برا بلا کہا، تہمت لگائی، ستایا، ہماری ذات سے کسی کو جسمانی یا ذہنی، شاریرک یا مانسک تکلیف پہنچی، جس کو بھی تکلیف پہنچی جب تک کہ وہ خود معاف نہ کرے وہاں تک معاف ہوتا نہیں۔ ہم اللہ تعالیٰ کے سامنے کتنے روئے، گڑ گڑائیں، اللہ تعالیٰ سے عرض کریں، اللہ میں نے تو تیرے بندوں بندیوں کو بہت تکلیف پہنچائی ہے، مجھے معاف کر دے، تو اللہ تعالیٰ کی طرف سے بھی جواب مل چکا ہے۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ہم کو بتلا دیا کہ بندوں کا حق اللہ معاف نہیں کرتے، وہ تو بندوں سے ہی معاف کروانا پڑے گا۔ اس لیے جس کو بھی ہم نے تکلیفیں پہنچائی ہے، جس کو گالیاں دی ہے، جس کو برا بھلا کہا ہے، جس کی غیبت کی ہے، جس پر تہمتیں لگائی ہے، جس سے برا سلوک کیا ہے، وہی جب معاف کرے گا تو معاف ہوگا، ورنہ نہیں، اس سے معافی مانگنی پڑے گی۔ اسی طرح مالی حقوق، کسی کے پاس سے ہم نے پیسے قرض لیے، یا کسی کی کوئی رقم چرا لی، یا کوئی جو ہے چھین لی، یا کوئی چیز کسی کی لے کر واپس نہیں کی، یا کسی کی کوئی چیز توڑ دی، تو اس کی قیمت ادا کرنی چاہیے، نہیں کی، یہ سب مالی حقوق ہیں، جب تک کہ ادا نہیں کرو گی یا جن کا حق ہے وہ معاف نہ کرے وہاں تک معاملہ صاف نہیں ہوتا۔ اس لیے آج تک جتنے لوگوں کے ساتھ آپ کے تعلقات رہے، مثلا رشتے داروں میں ماں باپ، بھائی بہن، اور چچا زاد بہنیں، خالہ زاد بہنیں، پھوئی زاد بہنیں، رشتے دار جو عورتیں تھیں ان سب کے نام لکھو، یا محرم مرد جن کے ساتھ آپ کا یہ رہا وہ، और इसी तरह आपकी जितनी सहेलियां हैं वो उनकी एक नाम लिस्ट बनाओ, मोहल्ले और बस्ती की वो औरतें जिनके साथ आपका उठना बैठना रहा उनकी एक लिस्ट बनाओ, और अगर किसी वजह से आपका कोई ऐसा कारोबार है, कोई घर में बैठकर कुछ बेचती खरीदती हैं और जो औरतें आती हैं तो उनके भी साथ ताल, उनका भी एक लिस्ट बनाओ। ये दो तीन लिस्टें जब बन जाएं, जिसमें हर एक में 20 25 30 नाम होंगे, इस तरह 100 150 200 औरतों के नाम आएंगे, उनमें से हर एक के मुतालिक आपको सोचना है। ऐसे रिश्तेदारों की लिस्ट बनाएं तो पहले अम्मी का नाम लिखो, फिर अब्बा का लिखो, फिर भाइयों का, फिर बहनों का। सोचो आज तक मैंने अम्मी को कितनी तकलीफें पहुंचाई, उनका दिल दुखाया, उनको सताया, उनकी नाफरमानियां की, वो सब नोट करो। इसी तरह अब्बा, इसी तरह भाई बहन, भाई बहनों को तो हमको हैसियत ही नहीं देते, बात बात में उनके साथ लड़ाई होती है, मार पिटाई होती है, गाली गलौज होती है, कभी माफी नहीं मांगते, ये सब नोट करो। और इसी तरह सहेलियों के साथ तो जो कुछ भी ये जानी मानी हुकूक, किसी को बुरा भला कहा था, किसी को मारा था, किसी पर तोहमत लगाई थी, किसी की कोई चीज ले ली थी, वो सब नोट करने के बाद जब लिस्ट तैयार हो जावे तो हरेक के पास जाकर जानी हुकूक की माफी मांगो, हाथ जोड़ के कहो, भाई मैंने आपकी गीबत की थी, मैंने आप पर तोहमतें लगाई थी, मैंने आपको गालियां दी थी, मैंने आपको बुरा भला कहा था, मैंने आपको मारा था, अल्लाह वास्ते मुझे माफ कर दो या बदला ले लो, और किसी की कोई चीज पैसे वैसे थे तो वो अदा कर दो और उसमें माफी मांगो, अब तक जो लेट हुआ उसको माफ करो। ये सब कर लोगी तब आपकी ये तौबा मुकम्मल होगी। अभी जो आपने तौबा की ना ये बैत के अंदर, ये तौबा अभी तो जबानी है, हकीकी और मुकम्मल तौबा उस वक्त बनेगी जब ये सब कर लोगी। गोया ऐसा करने की वजह से आज तक का आपका हिसाब किताब, आपका टाइटल क्लियर हो जाएगा, कोई गुनाह आपके नामा अमाल में नहीं रहेगा अगर ये सब कर लिया तो। अब आइंदा के लिए आपको क्या करना है, आइंदा के लिए आपको पांचों वक्त की नमाज पाबंदी से अदा करनी, क्योंकि औरतों के लिए मस्जिद में जाना नहीं है, इसलिए बेहतर यह है कि अजान सुनते ही अव्वल वक्त में नमाज पढ़ने का एहतमाम करें। अब जैसा कि मैंने कहा कि ये माहवारी के दिनों में औरतों पर नमाज फर्ज नहीं है, इसलिए कुछ भी न करें कोई हरज नहीं, लेकिन हमारे बुजुर्गों ने एक तदबीर बतलाई है कि भाई अब देखो आमतौर पर औरतों को माहवारी 4, 5, 7, 8, 10 दिन तक आई, अब हर महीने में जो औरत 5-7 दिन नमाज नहीं पढ़े तो बाद में 5-7 दिन के बाद जब फिर पाक होती है और फिर नमाज का वक्त आता है तो वो आदत छूट जाने की वजह से वो नमाज में सुस्ती आती है। ये आमतौर पर औरतें नमाज के मामले में जो सुस्त होती है ना, उसकी बड़ी वजह यही है। इसलिए हमारे बुजुर्गों ने तदबीर ये बतलाई कि माहवारी के दिनों में भी नमाज तो फर्ज नहीं है, लेकिन आप जो है एक काम करें, जब भी नमाज का वक्त आवे तो बाकायदा जैसे वजू करते हैं वजू करके मुसल्ला बिछा कर किबला की तरफ मुंह करके बैठ जाओ, नमाज नहीं पढ़ेंगे, कुरान नहीं पढ़ेंगे, लेकिन तस्बीह पढ़ेंगे। माहवारी के दिनों में तस्बीह पढ़ सकते हैं, इस्तिगफार कर सकते हैं, दुरूद शरीफ पढ़ सकते हैं, दुआएं कर सकते हैं। रोजाना जितना वक्त नमाजों में फजर में जोर में असर में लगता था उतनी देर मुसल्ला बिछा कर जो है दुआ वगैरह में मशगूल रहें, उसका एक फायदा ये होगा कि माहवारी के दिनों के जाने के बाद भी वो नमाज के औकात की पाबंदी रहेगी और नमाज में सुस्ती नहीं आएगी, इसलिए इसका भी अहतमाम करो। और जो है बाद में कजा का तो यहाँ सवाल नहीं, रमजान का महीना आवे तो रमजान के रोजे रखो, रमजान का महीना बड़ा बाबरकत है, उसमें रोज़ों का अहतमाम, रोज़ों की हिफाजत, और रमज़ान के महीने में की रातें बड़ी बाबरकत हैं, उसमें इबादत का अहतमाम, अपने घर के बच्चों बच्चियों को भी इसकी तरफ मुतवज्जह करो, और जो है खुद भी रोज़ों का, तिलावत का, दुआओं का जो है अहतमाम। औरतें रमज़ान के महीने में इफ्तारी बनाने का तो बहुत अहतमाम करती हैं, लेकिन इबादत का अहतमाम करना चाहिए, वो बड़े बाबरकत महीने हैं। और हमारे बुजुर्गों के हालात में, उनके घर की मस्तूरात के हालात लिखे हैं, आपने फजाइल रमजान में सुना होगा, शेख अपनी बच्चियों के मुतालिक फरमाती हैं कि घर के कामकाज के साथ वो 15-20 पारे रोजाना पढ़ लेती थी, इसलिए उसका भी अहतमाम तिलावत का और दुआओं का। और जो बड़ी उम्र की हैं उनको तो चाहिए कि रमजान के महीने के आखिरी अशरे में एतिकाफ वगैरह भी करें रोजा के साथ। और जैसा कि अभी बतलाया, अगर आपके पास जेवर वगैरह है, साथ में कुछ रुपये भी हैं, तो उसकी जक़ात की अदा करने का, कुरान और قربانی کا، یہ قربانی کے دن آ گئے ہیں، ان پر قربانی. یا عورتیں کیا سمجھتی ہیں کہ ہمارے پاس زیور ہے اس کی زکات شوہر ادا کر؟ نہیں، شوہر زیور کی مالک اگر آپ ہیں تو اس کی زکات آپ پر ہے. اب اگر شوہر اس زکات کو ادا کرنے کے لیے اپنے پاس سے آپ کو پیسہ دے تو یہ اس کا احسان ہے. اگر خدا نہ خواستہ وہ نہ دے تو آپ کو اپنی طرف سے اس کی زکات ادا کرنی پڑے گی، ورنہ وہ وہی جیسا کہ میں نے شروع میں سنائی وہ لاگو پڑتی ہے. اس لیے اس کا اہتمام ہو، قربانی کا بھی اہتمام ہو اور صدقۃ الفطر کا بھی. اور اسی طریقے سے اللہ نے اگر مالی وسعت دی ہے تو حج بھی کرنا چاہیے اور قرآن پاک کی تلاوت. آپ میں اگر کچھ بہنیں بیٹیاں اگر وہ قرآن کی حافظ ہیں تو روزانہ کم سے کم 3 پارے تلاوت کریں. حافظ نہیں ہیں، ناظرہ قرآن پڑھنا آتا ہے تو روزانہ کم سے کم 1 پارا، اور جن کو ناظرہ نہیں آتا وہ بھی طے کر لیں کہ ہم ناظرہ پڑھنا سیکھیں گی. اپنے گھر میں اپنے بیٹوں سے، اپنے بھائیوں سے، اپنے شوہر سے یا اپنی بیٹیوں سے جو ابھی پڑھ کے آئی ہیں ان سے سیکھنے کی ابتدا کر دیں تو انشاءاللہ اللہ تعالیٰ سکھا دے گا. بارہ روزانہ قرآن کا کچھ حصہ تلاوت صبح کو، جب تک کہ نماز کے بعد تھوڑا قرآن نہ پڑھ لیں، دوسرے کام میں لگنا نہیں چاہیے. پہلے زمانے میں تو ہر مسلمان کے گھر سے فجر کی نماز کے بعد قرآن کی تلاوت کی آوازیں آتی تھیں. آج تو یہ ہو گیا کہ لوگ فجر کے لیے ہی نہیں اٹھتے. یہ نہیں ہونا چاہیے. آپ گھر کی مستورات ہیں، ذمہ دار ہیں، خواتین ہیں. اگر گھر کی خواتین طے کر لیں کہ ہمیں نماز اپنے وقت پر پڑھنی ہے تو انشاءاللہ ان کے اس اہتمام اور پابندی کی برکت سے مردوں کو بھی اٹھنا پڑے گا، وہ بھی پابندی کریں گے. آپ کی اگر توجہ رہی تو آپ پورے گھر کو دیندار بنا سکتی ہیں. اس لیے نمازوں کا اہتمام اور ساتھ ہی ساتھ قرآن کی تلاوت کا اہتمام، تسبیحات میں 3 کلمہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر ولا حول ولا قوۃ الا باللہ العلی العظیم، اور درود شریف جو نماز میں پڑھتے ہیں وہ، یا اگر جو درود شریف آپ کو چھوٹا بڑا یاد ہو وہ، اور استغفار. استغفار کے بھی بہت سے کلمے ہیں جو آپ کو یاد ہو، استغفر اللہ الذی لا الہ الا هو الحی القیوم واتوب الیہ، یا استغفر اللہ من کل ذنب واتوب الیہ، یا اللہم اغفر لی وارحمنی، یا کچھ نہیں تو خالی استغفر اللہ. یہ 3 چیزیں ہوئی، 3 کلمہ، درود شریف اور استغفار، اور پہلا کلمہ لا الہ الا اللہ. یہ 4 چیزیں ہیں. روزانہ صبح کو 100 مرتبہ اور شام کو 100 مرتبہ. اور جو عورتیں ہیں، عمر والی ہیں، جن کو گھر کا کام کاج نہیں، عام طور پر اللہ نے ان کو بیٹیاں بہوں دی ہیں، وہ گھر کا کام کرتی ہیں اور یہ بیٹھتی ہیں، تو ان کو تو چاہیے کہ یہ سب تسبیحیں صبح بھی 300-300 مرتبہ اور شام کو بھی 300-300 مرتبہ پڑھیں. صبح کی تسبیح اٹھیں جب سے لے کر کے دن کے 11 بجے تک پوری کر سکتے ہیں، لیکن فجر کی نماز کے بعد سے لے کر سورج نکلنے تک کا وقت بڑا برکت والا ہے. اس میں اگر یہ تسبیحیں پڑھ لی تو ثواب بھی زیادہ ملے گا، فائدہ بھی زیادہ ہوگا. لیکن اگر خدا نہ خواستہ اس وقت نہیں پڑھی تو چھوڑنے کی ضرورت نہیں، بعد میں 9 بجے 10 بجے 11 بجے تک پوری کر لیں زوال سے پہلے پہلے. شام کی تسبیح جو ہے عصر سے لے کر سونے تک پوری کر سکتے ہیں، اور بہتر وقت یہ ہے کہ عصر اور مغرب کے درمیان. یہ تسبیح ایک جگہ بیٹھ کر پڑھیں تو بہت اچھا، ورنہ چلتے پھرتے بھی، گھر کے کام کاج کے ساتھ بھی یہ پڑھ سکتی ہیں. اور اس کے علاوہ ہر فرض جو ہے 40 درود ہیں، وہ آپ کو انشاءاللہ دیں گے. وہ 40 درود بھی روزانہ پڑھنے کی صلاۃ و سلام ہے، اس کو پڑھنے کی عادت ڈالو. دعا کی ایک کتاب ہے، اس کا نام ہے الحزب العظم. اس میں نبی کریم صلی اللہ علیہ وسلم نے جتنی دعائیں مانگی ہے وہ سب بڑی بڑی مقدار میں اندر جمع کر دی ہیں اور اس کی 7 منزلیں بنا دی ہیں. یہ کتاب جو ہے آپ کو کسی بھی اسلامی کتب خانے میں جو ہے، اردو ترجمے والی بھی ملتی ہے، گجراتی ترجمے والی بھی ملتی ہے، انگریزی ترجمے والی بھی ملتی ہے، آپ کو جو زبان ہو لو، اور ترجمہ بھی دیکھو تاکہ دعا میں کیا مانگا گیا ہے وہ آپ کو سمجھ میں آوے، تو انشاءاللہ اس کی وجہ سے دعا جی لگا کر مانگ سکیں. اور اس میں سے بہت کچھ دعائیں چاہے عربی میں ہو چاہے اردو میں یاد کر لو، تاکہ برکت والے اوقات جیسے شب برات ہے، رمضان کی راتیں ہیں، یا اللہ نے پہنچا دیا وہاں حرمین میں، عمرے میں، حج میں، برکت والی جگہوں میں، تو وہاں دعا مانگ سکے. بہت سے لوگ جو ہیں نا इन बरकत वाले रातों में, बरकत वाले दिनों में, बरकत वाले औकात में या बरकत वाली जगहों में दुआ मांग नहीं पाते, सीखे नहीं है। इसके सीखने की जरूरत है। इसमें से कुछ दुआएं याद भी कर लें, और उसके अलावा हर फर्ज नमाज के बाद आयतुल कुर्सी और सुन्नतों और नफलों से फारिग होकर 33 मरतबा सुबहानअल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 34 मरतबा अल्लाह अकबर, ये रात को सोने से पहले भी पढ़ें। इसको तस्बीह फातिमी कहते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बेटी हजरत फातिमा रदी अल्लाह तआला अन्हा को बतलाई थी। उन्होंने घर के कामकाज की फरियाद की तो हुजूर ने, वो आई तो थी कि कोई खादिमा नौकराने मिल जाए, हुजूर ने कहा इससे बेहतर चीज न बतलाऊं, ये बड़ा करो। तो कभी जिंदगी भर उन्होंने नहीं छोड़ी, वो जन्नत की औरतों की सरदार, और उनको हुजूर ने ये बतलाया और उसे लिखा है किताबों में कि रात को सोते वक्त अगर इसकी पढ़ने की आदत डालोगी तो दिन भर घर का कामकाज करने की वजह से जो आपको थकावट हुई है वो भी इंशाल्लाह दूर हो जाएगी। तो इस तरह ये तस्बीह फातिमी कुल 6 मरतबा, 5 नमाजों के बाद और सोते हो, और सोने का जब इरादा करो तो सोने के जो आदाब हैं, बावजू सोना चाहिए, वजू कर लो, बिस्तर पर जब आओ तो ये तस्बीह पढ़ लो, उसके बाद फिर सूरह फातिहा, आयतुल कुर्सी, चारों कुल बिस्मिल्लाह समेत पढ़कर दोनों हथेलियों पर थू थू करके दम करो, और दम करके अपने सर पर, चेहरे पर, पूरे बदन के ऊपर हाथ फेर लो, ये भी सुन्नत है। उससे आदमी पूरी रात अल्लाह की हिफाजत में रहता है। आजकल लोग बहुत फरियाद करते हैं, किसी ने बारका कर दिया है, किसी ने यूं कर दिया है, अल्लाह के रसूल ने हमको ये जो दुआएं तरीके बतलाए, अगर इस तरह हम सोएंगे तो इंशाल्लाह रात भर अल्लाह की हिफाजत में रहेंगे, कोई हमारा बिगाड़ नहीं सकता। इसलिए उसका एहतमाम हो, हर सुन्नत, खाने का तरीका जो मसनून है, उस मौके की दुआएं, इसी तरह सोने का, बैतुल खला में जाने का, निकलने का, हर काम का जो तरीका मसनून है, आदाब है, उसके मुताबिक उसको आप अंजाम देंगे तो इंशाल्लाह आपके वो काम, आपका सोना, आपका खाना, आपका कजाए हाजत के लिए बैतुल खला में जाना, ये सब इबादत बन जाएगा। बहरहाल ये तो करने की चीजें हुई, बचने की चीजों में जैसा कि अभी आपने कहा बैत में कि कोई गुनाह नहीं करेंगी, हर गुनाह से अपने आप को बचाना है, खास तौर पर जो है एक तो आंख की हिफाजत, आजकल ये बहुत होता है, ये नामहरम, जैसे एक औरत मर्द के लिए नामहरम औरतों को देखना मना है, औरतों के लिए नामहरम मर्दों को देखना भी मना है, और ये आजकल मोबाइल की नहुसत की वजह से मोबाइल में ये सब चीजें जो है होती हैं, इससे अपने आप को दूर रखो। और जबान की हिफाजत, आमतौर पर औरतें बैठती हैं, गीबत होती है, तोहमत होती है, एक दूसरे की बुराई होती है, उसकी वजह से हमारे गुनाह भी दूसरों के नामाए आमाल में चले जाते हैं, इससे जबान की हिफाजत, हमारा दिल काला हो जाता है, इससे अपने आप को बचाओ, हराम लुकमे से बचाओ। अब कमाने तो आप नहीं जाती, शौहर जाते हैं, खुदा ना खास्ता शौहर का कमाई का तरीका अगर शरीयत के खिलाफ है तो आप उनसे मुतालबा करो और उनसे कहो कि भाई इस तरह की कमाई हम नहीं पसंद करते, हमको हलाल कमाई ला करके खिलाओ, उसकी बरकत होगी, नेकी होगी आपको भी, बच्चा औलाद को भी, और अपने औलाद की तरबियत की तरफ खास तवज्जो, घर से बिला जरूरत मत निकलो। कुरान में है, अल्लाह ताला ने हुक्म दिया, वकरना फी बुयूतिकुन्न, कि अपने घरों के अंदर जमी रहो, वला तबर्रजन तबर्रुजल जाहिलियतिल उला, और जमाने जाहिलियत में जिस तरह बनाओ श्रृंगार करके निकलती थी ऐसा मत निकलो। औरतों को चाहिए कि बिला जरूरत घर से न निकले। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो औरत इस तरह खुशबू लगाकर बनाओ श्रृंगार करके निकलती है उसके लिए बड़ी वहीद फरमाई। इसलिए बिला जरूरत, कोई शरी जरूरत हो तो शरीयत ने जो तरीका बताया उसके मुताबिक हिजाब और पर्दे का रियाज करते हुए, खास तौर पर इस जमाने में पर्दे का और हिजाब का लिहाज करना बहुत जरूरी है, कुरान में उसकी बड़ी ताकीद है, और सहाबिया औरतें इसका बड़ा एहतमाम करती थी, और जन्नत की खवातीन की सरदार हजरत फातिमा रदी अल्लाह तआला अन्हा का हाल तो अजीब गरीब था। उन्होंने अपनी जिंदगी में तो बड़ा एहतमाम किया, वफात के बाद भी उनके जिस्म पर कफन लिपटी हुई हालत में किसी की नजर न पड़े, इसलिए उन्होंने वसीयत की थी कि मेरे जनाजे के ऊपर छतरी रखी जाए, जो औरतों के जनाजे पर रखते हैं ना उसी जमाने से है, इसलिए बहुत पर्दे का एहतमाम होना चाहिए बहरहाल, और घर में रहकर अपनी बच्चियों की बहुओं की तरबियत और बच्चों की तरबियत, और जो वक्त मिले उसमें कुरान की तिलावत, दुआओं का एहतमाम, रोज हफ्ते में एक दो दिन जो है नमाज का मुजाकरा, और रोजाना कुछ किताब की तालीम होनी चाहिए, फजाइल की भी मसाइल की भी, और कुरान भी सही करने की मेहनत होनी चाहिए। बारह ये सारी शक्लें होंगी तो इंशाल्लाह आपके घर में बरकत होगी। आपके घर में अगर टीवी वगैरह है उसको भी दूर करो, उससे बच्चों के अखलाक खराब होते हैं, बच्चे बिगड़ते हैं। अपने बच्चों को ये स्मार्टफोन जिसकी वजह से उनके अंदर अखलाक की खराबियाँ आती है उसको न दो, उनकी तरबियत की तरफ तवज्जो करो। ये आपकी जिम्मेदारी है, ये सब करोगी तो इंशाल्लाह घर में बरकतें होंगी और अल्लाह की रहमतें नाजिल होंगी, दिल का और दिमाग का सुकून और चैन मिलेगा। आज जिस आदमी को देखो बेचैन है, परेशान है, इन गुनाहों की वजह से। जो आदमी अल्लाह की नाफरमानी करता है, गुनाह करता है, अल्लाह उसके दिल को बेचैन कर देते हैं, सुकून नहीं मिलता। ये सबसे बड़ी सजा है जो दुनिया में मिलती है। इसलिए हमें चाहिए कि अपने आप को गुनाहों से बचाने का एहतमाम करें। और ये हमारा सिलसिला चिश्तिया सिलसिला है, हजरत ख्वाजा मोइनुद्दीन चिश्ती अजमेरी रहमतुल्लाह अलैह वाला, ख्वाजा गरीब नवाज रहमतुल्लाह अलैह वाला। इसलिए ये अल्लाह का आपका बैत होना कबूल फरमाए। दुआ कर लेता हूँ दुआ के लिए। सुभानक अल्लाहुम्मा व बिहमदिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक, अल्लाहुम्मा सल्ले व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मदिन व अला आलि सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा बिअदद मा तुहिब्बु व तरदा। ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، گنہگار ہیں، خطاکار ہیں، قصوروار ہیں، اب تک کی ہماری زندگی تیری نافرمانیوں میں گزری، تو نے جن کاموں کو کرنے کا حکم دیا ان کو بجا نہیں لائے، جن چیزوں سے تو نے منع فرمایا انہی کا ارتکاب کرتے رہے، گناہ کر کر کے لذتیں حاصل کرتے رہے اور تیری دی ہوئی روزی کھا کھا کر تیرا مقابلہ کرتے رہے۔ اے اللہ اگر تو نے ہماری مغفرت نہیں فرمائی ہمارا کوئی ٹھکانہ نہیں رہے گا۔ مولا معاف کر دے، مولا معاف کر دے، تجھے معافی بہت پسند ہے۔ بندے جب تجھ سے اپنے گناہوں کی مغفرت چاہتے ہیں تو خوش ہو کر فرشتوں سے یہ کہتا ہے کہ یہ بندہ جانتا ہے کہ اس کے گناہوں کو میرے علاوہ کوئی معاف نہیں کر سکتا، یقیناً اللہ ہمارے گناہوں کو آپ ہی معاف کر سکتے ہیں، ہماری مغفرت فرما، ہمارے والدین کی مغفرت فرما، ہمارے اہل و عیال کی مغفرت فرما، ہمارے بھائی بہنوں کی مغفرت فرما، ہماری اولاد در اولاد کی مغفرت فرما، ہمارے عزیز اور اقارب کی مغفرت فرما، ہمارے اساتذہ اور مشائخ کی مغفرت فرما، ہمارے دوست اور احباب کی مغفرت فرما، اور جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا، جو ہم سے دعاؤں کی توقع اور امید رکھتے ہیں ان کی مغفرت فرما۔ تمام مؤمنین و مؤمنات، مسلمین و مسلمات، پوری امت محمدیہ کی مغفرت فرما، ہمارے چھوٹے اور بڑے، ظاہر اور پوشیدہ، اگلے اور پچھلے سارے گناہوں کو معاف فرما، ہماری سیئات کو حسنات سے مبدل فرما۔ اے اللہ تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما۔ نبی کریم صلی اللہ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے کی ہمیں توفیق و سعادت عطا فرما۔ اے اللہ یہ تیری تمام بندیاں تیرے نیک بندوں اور مشائخ کے سلسلے سے بیت کے ذریعے سے جڑی ہوئی ہیں، اللہ سلسلے چشتیہ کی برکتوں سے ان کو مالا مال فرما۔ اللہ ان سب کو زیادہ سے زیادہ تیری مرضیات پر چلا کر نامرضیات سے حفاظت فرما۔ نبی کریم صلی اللہ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی ان کو توفیق و سعادت عطا فرما۔ اللہ اس سلسلے کے تمام مشائخ سے حقیقی تعلق اور نسبت عطا فرما، دنیا میں ان کے نقش قدم پر چلا اور آخرت میں اللہ ان کے ساتھ ہمارا حشر فرما۔ اپنے اپنے وقت پر اللہ ہم سب کو دنیا سے ایمان کے ساتھ جانے کی توفیق عطا فرما۔ اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، جو لوگ قید و بند میں محبوس ہیں ان کو رہائی نصیب فرما، اللہ جو جس مصیبت میں گرفتار ہے اس سے نجات عطا فرما، بے گھروں کو گھر عطا فرما، بے سہاراؤں کو سہارا عطا فرما، بے روزگاروں کو روزگار عطا فرما، بے اولادوں کو اولاد عطا فرما، اللہ جن کی اولادیں نافرمان ہیں ان کے اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع اور فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما، جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں سارے جوڑا عطا فرما کر اس کے نکاح کی صورتیں پیدا فرما، اللہ جن کی گھریلو ازدواجی زندگیاں تلخی کا شکار ہیں ان کو گھریلو زندگی کی خوشگواریاں عطا فرما، حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پوری پوری حفاظت فرما، اے اللہ اس بیعت ہونے کو قبول فرما کر زندگیوں میں انقلاب کا سبب بنا دے، تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شروع اور برائیوں سے پناہ چاہی اس سے ہماری پوری امت کی حفاظت فرما، اللہ یہاں موجود تیری تمام بندیوں کی جائز اور نیک مرادیں پوری فرما، جو مانگا وہ بھی عطا فرما، جو مانگنے سے رہ گیا وہ بھی عطا فرما، آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین، برحمتک یا ارحم الراحمین۔ ایک ضروری اعلان سن لیں، یہ جو باتیں ابھی آپ کو کہی گئی ہیں وہ ساری باتیں ایک بکلیٹ میں لکھی ہوئی ہے، وہ بکلیٹ ابھی آپ کو ہم پہنچاتے ہیں، جو ہماری بہنیں بیٹیاں راستے میں ابھی بیٹھی ہوئی ہیں ہمارے لیے راستہ جو ہے خالی کر دیں، وہاں باہر جا کر ہم وہ انشاءاللہ بھیجتے ہیں۔ السلام علیکم، ابھی اپنی جگہ پر بیٹھی رہیں۔